الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم. صدق الله العظيم. میرے قابل احترام بزرگوں، گزشتہ منگل کو حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ کی ایک وصیت کا ایک حصہ آپ کی خدمت میں بیان کیا گیا تھا، اور آخر میں یاد کیا گیا تھا کہ دوسرا حصہ انشاءاللہ آئندہ منگل کو بیان کیا جائے، تو آج انشاءاللہ وہ حصہ بیان ہوا. حضرت حاجی صاحب رحمۃ اللہ علیہ کی وصیت یہ ہے، جس کے دو حصے ہیں، ایک تو اپنے مرشد کا ادب بجا لائے، دوسرے اس کی خوب تابے داری کرے. یعنی جو کچھ وہ تعلیم دے، جو کوئی وہ حکم دے، اس کی تعمیل کرے، اس کا کہنا مانے، اس کی اطاعت کرے، اس میں سستی نہیں کرے، غفلت نہ کرے، لاپرواہی نہ برتے. اس کو بجا لے، اور جس کی تفصیل گزشتہ منگل کو اللہ کے فضل و کرم سے کسی قدر ہو گئی، عمل کرنے کے لیے انشاءاللہ وہ دکھاتی ہے. تو دوسرا حصہ ان کی اس وصیت کا یہ ہے کہ اپنے مرشد کا ادب بجا لائے، یعنی اپنے پیر کا، اپنے مرشد کا ادب کرے. کس کو سمجھنے کی ضرورت ہے؟ ادب کے عام معنی تو آتے ہیں اچھی عادت کے، اچھی خصلت کے، اچھا برتاؤ کرنے کے. اسی لیے جہاں پر آداب کا بیان ہوتا ہے वहां अच्छे अच्छे काम, अच्छे अच्छे तरीके, अच्छी अच्छी आदतें बयान की जाती है। हदीस की अक्सर किताबों के अंदर एक किताब उल अदब होती, उसमें हजरत मुहद्दिसीन ऐसी अहादीस बयान फरमाते हैं जिनसे अच्छे अच्छे तौर तरीके मालूम होते हैं, जो साबित हैं सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम। अदब की जमात है आदाब। और आदाब पर बहुत सारी किताबें हजरत उलमाए किराम ने तहरीर फरमाई है, अरबी में तहरीर फरमाई है, उर्दू में भी तहरीर फरमाई है। हजरत थानी रहमतुल्लाह अलैह की तो मशहूर किताब है आदाबुल मुआशरत, ये उर्दू में, और रोजाना असर के बाद उसी में से चंद आदाब पढ़कर सुनाए जाते हैं, और इसीलिए पढ़कर सुनाए जाते हैं ताकि हमें वो आदाब मालूम हो और हम उन पर अमल करें। और वो आदाब नहायत अहम जरूरी हैं, और सारे के सारे मुआशरे से मुताल्लिक हैं, उन पर अमल करने से इंसान की जिंदगी गुजारना आसान हो जाता है, आरामदेह हो जाता है, राहत बख्श हो जाता है। ये किताब बड़ी अहम है, ये हर मुसलमान मर्द औरत के लिए नागुजीर है, खासतौर से जो अपनी इस्लाह चाहता है उसके लिए तो बहुत ही अहम है। क्योंकि तरीकत जो है तज़किया बातिन जिसको कहते हैं, इस्लाह हो तरबियत जिसका नाम है, उसके अंदर बुनियादी चीज यही है कि जो अपनी इस्लाह चाहता है वो अच्छे अच्छे अखलाक से आरास्ता हो, और उसके बातिन से बद अखलाकियां दूर हो। ये तरीकत का खास मौजू और उसका मकसद है, अच्छी तरह समझ लें इसको। सिर्फ तस्बीहात पढ़ने का नाम नहीं, सिर्फ तिलावत और नवाफिल पढ़ने का नाम नहीं है तरीकत। ये चीज तो ऐसी है कि अगर जिंदगी भर भी आदमी कुछ ना करे तो कोई गुनाह नहीं, क्योंकि नबी ने, हाँ ये सब अमल बाईस अजर सवाब बहुत ही नाफे और मुफीद है, और इस्लाह और तरबियत के अंदर मुईन और मददगार है। इसलिए हर सिलसिले में आपको अल्लाह का जिक्र कसरत से मिलेगा, कुरान शरीफ की तिलावत का अहतमाम मिलेगा, दीगर आदाब की तलकीन वहां पर पाई जाएगी। लेकिन असल मकसद सिर्फ ये नहीं, असल मकसद इन सब का ये है कि इंसान के दिल में अच्छी अच्छी आदतें पैदा हों, सब्र है, शुक्र है, जोहद है, बड़ा है, तकवा है, तहारत है, अल्लाह ताला की मोहब्बत का गालिब होना है, गैर अल्लाह की मोहब्बत का मगलूब होना है, बद अखलाकी के हसद है, बुग्ध है, कीना है, तकब्बुर है, रियाकारी है, गुस्सा है, दूसरे को हकीर समझना है, तान तशनी की आदत है, लान तान करने की आदत है, लड़ने झगड़ने की आदत है, ये सारी बुरी बुरी आदतें हैं, इनको दूर करना फर्ज है। इसलिए ये किताब बहुत जरूरी है। आदाब उल मुआशरत पर अमल करने से इंसान इंसान बनता है। इंसान सिर्फ दो आंख, दो कान, दो हाथ, दो पैर का नाम नहीं, ये तो इंसान की सूरत है, तो इंसान है, जाहिर है, तो ये ढांचा है तो इंसान का। असली इंसान वो है जो इसके अंदर है, और वो है कि जिसके अखलाक अच्छे हों, जिसके अमाल सही हों, जिसकी आदतें अच्छी हों, बद अखलाकियों से बचता हो, उसने अखलाक का बेहतर हो, उसमें तवाज़ो हो, उसमें इंकसारी हो, उसमें खाकसारी हो, अल्लाह ताला का आशिक हो, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर मर मिटने वाला हो, दूसरों की इज्जत करने वाला हो, बड़ों का अदब करने वाला हो, अपनी नजर की हिफाजत करने वाला हो, कान की हिफाजत करने वाला हो, जुबान की हिफाजत करने वाला हो, माशरत उसकी शरा के मुताबिक हो, सुन्नतों का पैकर हो, ये है असली इंसान। और तरीकत जो है इंसान को इंसान बनाती है। तो ये आदाब माशरत ऐसी किताब है कि जिसमें से जिसके मुताला हर मुसलमान मर्द औरत को करना चाहिए, चाहे वो आलिम हो, चाहे वो हाफिज हो, चाहे वो काजी हो, चाहे वो मुफ्ती हो, चाहे वो काजी हो, चाहे वो मुदर्रिस हो, और मुताला करने के बाद फिर उसके मुताबिक अमल भी हो। ये किताब तो ऐसी है कि हर एक के सराहने रखी होनी चाहिए। मौलाना मोहम्मद आशिक इलाही साहब बुलंदशहर रहमतुल्लाह अलैह किताब इस्लामी आदाब, उसके अंदर भी इस्लामी आदाब हजरत ने बयान फरमाए, खाने के, पीने के, पहनने के, सोने के, जागने के आसान आसान अंदाज में हजरत ने जरूरी जरूरी आदाब उसमें जमा फरमाए। ये किताब भी मुताला करने के लायक है, अमल करने के काबिल है, और आदाब मुआशर के मुकाबले में ये बहुत पतली सी है और आसान बहुत ज्यादा है। तो जो आदाब मुआशर पढ़ सकते हैं वो आदाब मुआशर पढ़ लें, वरना इस्लामी आदाब पढ़ लें। इनमें सब में अच्छे अच्छे तरीके, अच्छी अच्छी आदतें, अच्छे अच्छे खसलतें, अच्छे अच्छे आमाल, अच्छे अच्छे काम जमा किए गए हैं, जिनके जिन पर अमल करने से आदमी अच्छा हो जाता है। तो अदब के एक माना तो ये है, और आम माना तो ये है कि इसके माना आते हैं अच्छे काम, अच्छी आदतें, अच्छी खसलतें। और मुराद क्या है अदब से, या यूं कहें असली अदब क्या है? असली अदब ये है कि हमारे वजूद से किसी दूसरे को तकलीफ न पहुंचे, बल्कि राहत पहुंचे। हमको जिंदगी इस तरह गुजारनी आ जाए कि हमसे दूसरों को राहत पहुंचे, तकलीफ न पहुंचे। और ये बात सरकार दो आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कौल अमल से था। हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा फरमाती हैं कि जब सरकार दो आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम देर से रात को घर में तशरीफ लाते, तो आयशा से कुंडी खोल, ताकि उसकी आवाज से कहीं मेरी आंख न खुल जाए, और फिर हल्की आवाज में सलाम करते कि अगर मैं जागी हुई हूं तो میں آپ کا سلام سن کر کے اس کا جواب دے دوں، اور اگر سو رہی ہوں تو آپ کے سلام کی آواز سے میری آنکھ نہ کھلے اور نیند خراب نہ ہو، اور پھر آہستگی سے آپ چائے پائے پر آرام فرما ہو جاتے. اور جب رات کو اٹھتے تو نہایت آہستگی سے آپ اپنے چارپائی سے نیچے اترتے تاکہ میری آنکھ نہ کھل جائے، میرے آرام میں خلل نہ آ جائے. اور سارے کام آہستگی کے ساتھ کرتے تاکہ دوسرے کے آرام میں خلل نہ آنے پائے. اگر باہر جانا ہو تو آہستگی سے نعل مبارک پہنتے اور آہستگی سے دروازہ کھولتے اور آہستگی سے دروازہ بند کر کے تشریف لے جاتے. دیکھیے کیا عمل ہے سرکار دو عالم میں نازل ہوا. عزیز عائشہ رضی اللہ تعالیٰ عنہ جو آپ پر فدا و قربان ہے، جن کے لیے آپ کی طرف سے اگر کوئی نامناسب طرز عمل بھی اگر سامنے آئے تو وہ بھی خوشگواری کا باعث ہے، لیکن آپ کا طرز عمل یہ ہے کہ ان کی بھی اتنی رعایت فرما رہے، ان کا بھی اتنا خیال فرما رہے. دوسروں کی راحت کا کتنا خیال کیا ہوا ہے. آپ کی ایک ایک ادب سے، آپ کی ایک ایک ادا سے یہ ادب معلوم ہو. بس یہ اللہ کرے ادب ہمیں گھر میں رہنے اور دوستوں کے ساتھ رہنے، دکان پر رہنے، ہر جگہ رہنے میں یہ ادب آ جائے. اس طرح کی اور بھی حدیثیں حضرت تھانی رحمۃ اللہ نے آداب المعاشرت کے مقدمے میں بیان فرمائی، پڑھنے اور یاد رکھنے کے لائق. تو اصل ادب اس کا نام ہے کہ ہماری طرف سے دوسرے کو راحت ملے، چھوٹا ہو یا بڑا، ہماری طرف سے اس کو ادب کو راحت پہنچے. ہماری طرف سے، ہماری طرف سے نہ اسے کوئی تکلیف نہ ہو، اصل ادب اس کا نام. لہذا والدین کا ادب ہو، بڑے بہن بھائی کا ادب ہو، استاد کا ادب ہو، شیخ و مرشد کا ادب ہو، بس اس میں یہ بات پیش نظر رہے کہ ہمارے کسی قول سے، ہمارے کسی فعل سے، ہمارے کسی انداز سے، ہمارے کسی طرز عمل سے انہیں تکلیف نہ پہنچے بلکہ راحت پہنچے. اور یہ چیز ہوتی ہے فکر سے، دھیان سے، بے فکری کے ساتھ، بے دھیانی کے ساتھ رہنے سے نہیں ہوتا. اس میں تو گستاخی ہو جاتی ہے، بدتمیزی ہو جاتی ہے، چیزیں پہنچ جاتی ہے، اور دوسروں کو تکلیف پہنچانا تو بھائی آپ جانتے ہیں کہ سراسر گناہ. خاص طور سے اپنے ماں باپ کو، اپنے استاد کو، اپنے شیخ کو تکلیف پہنچانا تو بہت ہی زیادہ خطرناک ہے. بعض لوگ ادب کے معنی سمجھتے ہیں کہ بس بڑوں کے سامنے گردن جھکا کر اور ہاتھ باندھ کر بیٹھ جائے. عام طور پر بیچارے لوگ ادب اسی کے نام سمجھتے ہیں، بولو مت، دیکھو مت، ہلو مت، گردن جھکائے رکھو، ہاتھ باندھے رکھو. اب چاہے وہ بولیں، چاہے وہ کچھ کہیں، مگر تم مت بولو، زبان مت کھولو، ان کے سامنے گردن مت اٹھاؤ، اس طرح بیٹھے رہو جیسے ان کے سامنے کوئی پتھر رکھا ہے. इसके नाम समझते हैं आदत, इसके नाम थोड़ी आदत। तो ऐसे अदब धान्य रहमत लाल ने अपने किसी मुरीद से कहा तो इधर अपने बच्चे को लेके आना। सर धान्य रहमत लाल ने क्या औलाद नहीं, दो निकाह किए किसी से भी औलाद नहीं हुई। और उनके शेख हाजी दादा साहब महाजन मक्की रहमत लाल की भी औलाद नहीं। और जिसके औलाद नहीं होती है तो दूसरों के बच्चों से भी उनका बड़ा दिल खुश होता। इसलिए हजरत हसन ने फरमाया अपने किसी मुरीद से कि भाई इधर अपने बच्चे को लेके आना, बच्चा तो बच्चे ही होता है। अब उस मुरीद ने जिससे हजरत ने बच्चे की फरमाइश की थी अपने बच्चे खूब समझा बुझा कर लाया कि देख हजरत के सामने जाइयो, इस तरह जाइयो, इस तरह बैठियो और ये करियो, खबरदार जो उछला खबरदार जो कूदा ऐसा मत करियो, खूब पढ़ा कर लाया। और हाजिर हुआ कि हजरत मैं बच्चे को ले आया हूँ, हजरत के सामने बिठा दिया। वो कहना इसी तरह जैसे मैंने अभी आपसे याद किया, गर्दन झुका रखी, हाथ बांध रखे, न इधर देखे न उधर देखे, न कुछ बोले न चाले, न हिले न झूले। कुछ देर के बाद अगर प्रणाम भाई बच्चे को नहीं लाए तुम, भाई बच्चे को नहीं लाए हजरत कैसा तो फिर तेरा ही बात है। बच्चा ऐसा होता है, बच्चा तो होता है कभी इधर कूद रहा है, कभी उधर घूम रहा है, कभी दाढ़ी खींच रहा है, कभी टोपी उतार रहा है, कभी गोद में बैठ रहा है, कभी कमर पे चढ़ रहा है। तो बच्चे में तो ये बातें होती हैं, इसमें तो बचपन की कोई बात ही नजर नहीं आई, तेरा जब्बा लग रहा है। मैं तो बच्चा बुलवाया था तुमसे, तेरे बाप को तो बुलवाया था। वो ये तो कोई आदत नहीं, इससे तो वैसे तो इससे तो तकलीफ होती है, बेतकल्लुफ भी रहे और राहत रसानी का भी एहतमाम करे और जिजा रसानी से कोसों मील दूर भागे। ये है वो खुला, ये है शेख का आदत और ये है उस्ताद का आदत और ये है माँ बाप का आदत कि बेतकल्लुफ भी रहे, राहत रसानी के एहतमाम में मशगूल रहे, चीजा रसानी से कोस में दूर था। सरकार दुआ साहब कराम के अंदर नहायत बेतकल्लुफी के साथ रहे, मिलजुल कर रहते थे, चलते भी थे तो इस तरह चलते थे कि कोई अपने अंदर कोई नुमाया सूरत नहीं अख्तियार करना, बल्कि बाज औकात आप पीछे पीछे चल रहे, हाँ वहा आगे आगे जा रहे हैं, साहूर पीछे पीछे चल रहे हैं, ठीक है कोई सामान गिर गया तो उठा रहे हैं रख रहे हैं, कोई पीछे रह गया है उसकी सवारी नहीं चल रही तो उसको पीछे से हटा रहे हैं ताकि उसकी सवारी आगे चले, किसी पर सवारी नहीं तो उसको अपनी सवारी में बिठा रहे हैं, दूसरों की राहत पहुंचाने का क्या है तमाम फरमा। बाहर से आने वाला पहचान नहीं सकता था कि हुजूर इनमें से कौन से, उसे पूछना पड़ता था मन मोहम्मद फीकुम, अरे भाई तुम में मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कौन से भाई, कोई इनका इशानी नहीं था। इस कदर अपने को मिटाया हुआ था और इस कदर सवाब प्यार फरमा रखी और वो सहाबा कराम के जो आप पर फिदा थे उनसे भी बाद मरतबा बाद बातें साफ साफ नहीं फरमाते थे हया की वजह से, यहां तक कि अल्लाह पाक को तंबीह फरमानी पड़ी दावत आप यहाँ होती तो बाद मर्तबा खाना खाने के बाद साहब कराम बैठे रहते थे और बातें करते रहते थे, आपको इंतजार होता था कि हजरत जाएं तो फिर मैं अंदर जाऊं, और घर वाले भी इंतजार में रहते थे कि कभी हजरत उठकर जाएं तो फिर हुजूर तशरीफ लाएं, लेकिन आप उसे निकलते हुए चले जाओ, अब मुझे अंदर जाने की जरूरत। अल्लाह पाक ने कुरान शरीफ में इसकी वजाहत फरमाई कि जब तुम खाना खा चुको तो बातों में मत लग जाया करो। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को ये इस बात से तकलीफ होती, लेकिन वो तुमसे हया करते हैं और हया की वजह से तुमसे कहते नहीं है कि चले जाओ। और अल्लाह ताला हक बात के नहीं शर्माते नहीं, इसलिए तुमसे साफ साफ कह रहे हैं कि जल्दी उठ के चले जाए करो। कितना अदब हुजूर की जात है, उसमें कितना अदब था। तो अदब असल में राहत पहुंचाने का नाम है। अब राहत पहुंचाने के लिए जरूरी है कि जिसको राहत पहुंचाया जाए पहले उसका मिजाज मालूम हो। क्योंकि हर एक का मिजाज अलग अलग होता है, जैसे पांच उंगली बराबर नहीं है और पचास चेहरे एक नहीं, हर चेहरा एक का दूसरे से अलग है, चाहे जुड़वा बच्चे हो, जुड़वा बच्चे करीब करीब एक जैसे होते हैं लेकिन फिर भी एक नहीं होते, और बाकी बच्चे तो अलग अलग होते ही। हम जितने यहाँ बैठे हैं सबके चेहरे में दो आंखें, एक नाक है, दो कान है, दो हाथ है, दो पैर है, लेकिन किसी का चेहरा किसी से मिलता हुआ नहीं। ये नहीं कह सकते ये दोनों चेहरे 100% एक जैसे हैं, जैसे पांच उंगली बराबर नहीं है 50 चेहरे बराबर नहीं। जब 50 चेहरे बराबर है 50 मिजाज ही बराबर है, अंदर से हरे के मिजाज भी अलग अलग है, तबीयत भी अलग अलग है, उसकी पसंद भी अलग अलग है, खाने में भी पीने में भी पहनने में भी चलने में भी फिरने में भी उठने में भी बैठने में भी सोने में भी जागने में भी उसकी तबीयत अलग है। पर जैसे यूं कह सकते हैं भाई इन दोनों के चेहरे मिलते जुलते हैं, कह सकते तबीयतें मिलती जुलती, किसी की तबीयत में बहुत ही फर्क, किसी की तबीयत में बहुत ही यगाना का फर्क है। तो ये भी अल्लाह ताला ने अपनी तौहीद की झलक रखी कि किसी दरख्त के दो पत्ते ही जैसे नहीं दिखा सकते, किसी दरख्त की दो शाखा ही जैसे नहीं दिखा सकते, दो किस्म के पहाड़ नहीं दिखा सकते, दुनिया कोई चीज दो नहीं दिखा सकते जो अल्लाह ताला की बनाई हुई है। बंदों की बनाई हुई चीजें तो एक जैसी मिल सकती है, अल्लाह पाक ने जो चीजें बनाई है वो बिल्कुल एक से ज्यादा है, एक नहीं हजारों हैं, लेकिन सब एक दूसरे से अलग अलग है, ताकि उन्हें देख करके अल्लाह ताला के एक होने का आदमी इकरार कर सके। जग में आकर इधर उधर देखा तो ही आया, नजर इधर देखा पड़ता है कि चिलमन में छुपे बैठे हैं, आप छुपते भी नहीं सामने आते भी नहीं। उड़ीसा में जाकर हरे गुरु को देखा, जिधर देखता हूँ उधर तो वही तो है, तो एक ही साथ में दो आम लगे हुए हैं, एक जैसे भी हैं नहीं भी हैं, एक ही दरख्त में दो गुलाब के फूल लगे हुए हैं, एक जैसे भी हैं नहीं भी हैं। हर चीज कह रही है कि मेरा बनाने वाला अकेला, वो अकेला उस जैसा कोई नहीं। जिस तरह चेहरे एक जैसे नहीं है, तबीयतें भी एक जैसी नहीं है, जब नहीं तो हर एक की पसंद अलग नापसंद अलग। अब जिसको राहत पहुंचानी है, जिसका अदब करना है, پہلے اس کے مزاج پہ جانا. کہ کن چیزوں کو وہ پسند کرتا ہے, کن چیزوں کو ناپسند کرتا ہے, کن چیزوں سے اسے راحت ہوتی ہے, کن چیزوں سے اسے تکلیف ہوتی ہے, کون باتیں اسے, کون کون سی باتیں اسے اچھی لگتی ہیں, کون کون سی باتیں اسے اچھی نہیں لگتی. بس جو باتیں اس کے من کو بھاتی ہیں, جو اس کی پسندیدہ ہیں, جو اس کے مزاج کے مطابق ہیں, بس وہ کرے. اور جو چیزیں اس کے لیے ناگواری کا باعث ہے ان سے بچے. وہی عادت ہے. اور یہ کیسے پتا چلے کہ اس کی کیا کیا, کون سی چیزیں اس کی پسند کی ہیں, کون سی چیزیں ناپسند ہیں, بھائی یہ رہنے سے پتا چلتا. جو کسی کے ساتھ رہتا ہے اس کو پتا ہوتا ہے. ہر ایک کو اپنے ماں باپ کے بارے میں پتا ہوتا ہے کہ والدہ صاحبہ کس سے خوش ہوتی ہیں, کس سے ناخوش ہوتی ہیں, والد صاحب کن باتوں سے خوش ہوتے ہیں, کن باتوں سے ناخوش ہوتے ہیں. شاگردوں کو پتا ہوتا ہے اپنے استاد کا, خاص طور سے وہ شاگرد جو خدمت میں رہتا ہے اسے پتا ہوتا ہے کہ استاد جی کن باتوں سے خوش ہوتے ہیں, کن باتوں سے ناخوش ہوتے ہیں. ایسے شیخ کا بھی, شیخ کا عادت بھی یہ ہے کہ اگر ہم اس کو راحت پہنچانا چاہتے ہیں تو پہلے اس کے مزاج کو جانیں, اس کے مزاج کو پہچانیں اور دیکھیں کہ وہ کن باتوں سے خوش ہوتا ہے, کن باتوں سے ناخوش ہوتا ہے. جن باتوں سے وہ ناخوش ہوتا ہے اس سے پرہیز کریں, اور جو باتیں اسے پسند ہیں بس انہیں اختیار کریں. اور جن باتوں کو سے وہ خوش ہوتا ہے خود بھی ان پر عمل کرنے کی کوشش کرے, مگر پوچھ کر, مشورہ لے کر. کیونکہ بعض باتیں ایسی ہوتی ہیں کہ وہ دوسرے کے لیے مناسب نہیں ہوتی, وہ اسی کے لیے خاص ہوتی. بعض باتیں ایسی ہوتی ہیں کہ وہ سب کے لیے قابل عمل اور قابل اختیار ہوتی, اس میں کوئی مزاحمت نہیں. سب سے بنیادی چیز ادب کے اندر ہے مزاج شناخت ہونا. آدمی اپنے شیخ کا ہم مزاج ہو, ہم مذاق ہو, مزاج شناخت ہو. اس کے بعد جب وہ اسے خدمت کرتا ہے, اسے خدمت سے اس کو راحت پہنچتی ہے, تو اس کے دل سے دعا نکلتی ہے. اور طبیعت کے ملنے سے پھر اس کے دل میں جو کچھ اللہ تعالیٰ کا تعلق پایا جاتا ہے وہ منتقل ہوتا ہے. استاد ہوتا ہے تو اس کا علم منتقل ہوتا ہے, ماں باپ ہوتے تو ان کی دعائیں منتقل ہوتی ہیں, اولاد کو دنیا اور آخرت کی فلاح نصیب ہو جاتی ہے, طالب اپنے شیخ کا جانشین بن جاتا ہے, مرید اپنے شیخ سے فیضیاب ہو جاتا ہے. یہ جو ظاہری اور ہمارے ماحول میں ادب کا جو مصنوعی طریقہ رائج ہے, جس کا نام صحیح معنی میں ادب ہے, عام طور پر لوگ اسی کا اہتمام کرتے ہیں. اس سے تو بعض مرتبہ شیخوں بجائے راحت کے اور الٹی تکلیف ہوتی, اور تکلیف پہنچانے سے اللہ بچائے, بجائے فائدے کے الٹا نقصان پہنچ سکتا ہے. حاجی صاحب رحمت اللہ علیہ فرما رہے ہیں اپنے شیخ کا ادب بجا لائے, اس کی موجودگی میں بھی اس کا ادب کرے, یعنی اس کو راحت پہنچائے, وہ کام کرے جس سے اسے راحت ملے, ان کاموں سے بچے جس سے اسے تکلیف ہو. نہ کہ معروف ادب جو خاص طور پر ہمارے اکابر تو بہت ہی اس کو تو ناپسند فرماتے ہیں, اور بجائے اس سے راحت پہنچنے کے انہیں تکلیف ہوتی. معروف ادب سے بچے, حقیقی ادب اپنائے, وہ کام کرے جس سے شیخ کا دل خوش ہو. اور جس کے لیے کوشاں رہے, दुआ भी करे और साथ साथ कोशिश भी करे। तो शेख की दावेदारी और अदब ये दोनों जरूरी है। दावेदारी के बारे में एक बात और अर्ज करनी है, ये तो मैं अर्ज करते हैं कि इस्लाह और तरबियत में शेख की तालीम की दावेदारी करें। अगर सुस्ती से बचो बस अब सारी सुस्ती को छोड़ करके चुस्त बन जाए, इस्लाह और तरबियत में जो कुछ वो मशवरा दे बस सारी दुनिया एक तरफ, शेख की वो तालीम एक तरफ, तन मन धन कुर्बान करने की कोशिश करे। फिर जो कैसे आदल फाजल इस्लाह होती फातिम की इस्लाह के सिलसिले में जो कुछ वो मशवरा दे जो कुछ वो हिदायत दे उस पर तो चलना ही जरूरी है, जो नहीं चलेगा तो वो उसकी इस्लाह ही नहीं होगी अल्लाह माशाल्लाह। ऐसी अगर वो इस्लाह और तरबियत का जिस काम से ताल्लुक नहीं है अगर वो किसी जायज और मुबाह काम के लिए कहे तो ये भाई बड़ों का हुक्म उसके ऊपर भी अमल करना जरूरी होता है। तो अगर उस पर अमल करने में किसी किस्म की कोई दुश्वारी हो तो बिला तकल्लुक अपने शेख को बता दे, जो भी तकल्लुक न करेगा उसके बजा लाने में दुश्वारी पेश आ रही है और हाँ हाँ कर रहा है और अंदर से ना हो रही, बेतकल्लुफी के साथ रहे। अगर उस काम का हुक्म का ताल्लुक इस्लाह से नहीं है तरबियत से नहीं है दुनिया की किसी जायज और मुबाह काम से अगर कर सकता बिला तकल्लुफ हस कर दे और फिर चले करके अच्छी लगे, देर लगे तब भी अच्छी लगे, क्योंकि इन सब बातों में अदब है और राहत। हाँ करने के बाद फिर भूल जाए न करे और न कर सकने की इच्छा भी न करे या उस काम को ताखीर से करे, ले तो लाल से काम ले, चाहे वो ताखीर अपनी तरफ से हो रही हो चाहे किसी और की तरफ से हो रही हो, इससे ईजा होती है तकलीफ होती है और तकलीफ से बचने और बचाने का एहतमाम जरूरी है। काम कबूल न करने का पूरा इख्तियार होता है, इसलिए ये जायज हुआ काम शेख की तरफ से अगर उनकी फरमाइश हो तो इख्तियार होता है चाहे करें चाहे न करें, क्योंकि हुक्म के दर्जे में आमतौर पर नहीं होते वो, लेकिन जब कबूल कर ले तो भाई अब अदब करे। अदब ये है कि अब उसको अंजाम दे कर इत्तिला दे, अगर ताखिर हो तो उसकी भी इत्तिला दे, अगर कोई रुकावट है तो उसकी भी इत्तिला दे, कबूल करने के बाद भी अगर उसमें कोई उजर पेश आ रहा है तो उसकी भी इत्तिला दे। अब इन इत्तिलात में राहत ही राहत पहुंचाना है और न इत्तिला देने में ईजा ही ईजा है, वो भी इंसान है उसको भी तो इंतजार होता है कि मैंने फलां को ये काम बताया था मालूम नहीं किया नहीं किया, हो रहा है नहीं हो रहा है तो कब तक हो रहा है, बाल मरतबा अंदाजा ही होता है काम जल्दी हो जाएगा उसमें ताखिर होता है, और ताखिर कभी बिला उजर होती कभी उजर की वजह से होती। हाजिर अहमदुल्ला का सिलसिला जो है ना ये बिल्कुल वाजे और बेगुबार है, इसमें किसी किस्म का वो मसनूई तकल्लुक और अदब नहीं है, और यही दीन की और रूह की दीन की रूह है असल में। शेख किसी ऐसे काम का हुक्म दे जो हमारे दीन ही का हिस्सा है तो फिर तो उसमें शामिल जरूरी है, अगर वो फर्ज वाजिब है तो फिर तो जो उसका हुक्म है वो करना ही करना है, लेकिन अगर फर्ज वाजिब नहीं है तो भी उसके अंदर अपने शेख को इत्तला कर दे। बहरहाल भाई हजरत हाजी साहब रहमतुल्लाह अलैह ने जो वसीयत फरमाई है اس کے اندر ایک وصیت یہ فرمائی ہے کہ اپنے شیخ کا ادب اور اس کی تابعداری اچھی طرح بجا لائے. جو جتنا اپنے شیخ کا ادب کرے گا یعنی اس کو راحت پہنچانے کا اہتمام کرے گا, اور جتنا کوئی اس کی تابعداری کرے گا یعنی دنیاوی امور کے اندر بھی حتی الامکان, اور اصلاح و تربیت کے معاملے بھی حتی الامکان, کوئی اس میں کمی کوتاہی نہیں کرے گا تو پھر انشاءاللہ تعالی شیخ کی صحبت میں رہنے سے فائدہ ہوگا, باطن کی اصلاح ہوگی, تعلق مالا نصیب ہوگا, اور نیک صحبت میں رہنے کا جو فائدہ ہے وہ آنکھوں سے نظر آئے گا انشاءاللہ. آج ہمارے اندر جو اس کا فائدہ خاص عام طور پر نظر نہیں آتا, اس کی بڑے وجہ یہ ہے کہ یا تو ادب نہیں ہے, یہ تابعداری نہیں ہے, یہ دونوں چیزیں نہیں ہیں, یہ ایک ہے دوسری چیز نہیں ہے. ادب ہے تو مصنوعی ادب ہے, جو آج کل کا رائج ہے, جو حقیقی ادب ہے اسے ہوا ہی نہیں لگی. یہ تابعداری نہیں, اکثر میں تابعداری نہیں ہوتی اللہ ماشاء اللہ, اس کی وجہ سے برسا برس گزرنے کے بعد بھی اصلاح نہیں ہوتی, تربیت نہیں ہوتی, تزکیہ نہیں ہوتا, اللہ تعالیٰ کا صحیح تعلق نصیب نہیں ہوتا. اللہ تعالیٰ اپنے کرم اور اپنے فضل سے ہم سب کو حقیقی ادب نصیب فرمائے, حقیقی ادب اور روح ادب اللہ تعالیٰ ہم کو نصیب فرمائے, اور اس کے فوائد سے اس کے برکات سے اللہ تعالیٰ ہم کو مالا مال. اللہم صل علی محمد وعلی محمد محمد وعلی آل سیدنا و مولانا محمد وعلی تسلیم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا يا ارحم الراحمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والاكرام. ہم سب کے اگلے اور پچھلے, چھوٹے اور بڑے, جان کر کیے ہوئے, بھول کر کیے ہوئے, علانیہ کیے ہوئے, چھپ کر کیے ہوئے سارے گناہوں کو معاف فرما. یا اللہ ہمارے سارے گناہوں کو معاف فرما. یا اللہ ہمیں دین کی سمجھ عطا فرما. یا اللہ دین کی سمجھ عطا فرما, آخرت کی فکر عطا فرما. یا اللہ اپنے کرم سے ہم کو روح ادب نصیب فرما. یا اللہ ہمیں اپنے اقابر کا, اپنے اساتذہ کا, اپنے والدین کا, اپنے احباب کا, اپنے متعلقین کا حقیقی ادب کرنے کی توفیق عطا فرما. یا اللہ ہمیں حقیقی ادب عطا فرما, روح ادب نصیب فرما, مصنوعی ادب سے بچنے کی توفیق عطا فرما, مصنوعی ادب سے بچنے کی توفیق عطا فرما, آداب معاشرت اور آداب اسلامی اپنانے کی توفیق عطا فرما, دونوں جہاں کی سعادتیں عطا فرما, برکتیں عطا فرما, راحتیں عطا فرما, رحمتیں عطا فرما. یا اللہ دنیا اور آخرت کی ہر خیر عطا فرما, ہر شر سے پناہ عطا فرما. یا اللہ یا اللہ یا اللہ ہم نے ہمارے متعلقین میں جتنے بیمار ہیں سب کو صحت کاملہ عطا فرما, عافیت کاملہ عطا فرما, دونوں جہاں کی سعادتیں عطا فرما, برکتیں اور رحمتیں عطا فرما, اور راحتیں عطا فرما. سيدنا مولانا محمد وعلى آله وصحبه اجمعين. آمين.